الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم معزز خواتین و حضرات مطالعہ سیرت بصورت سوال کے عنوان سے آج کا جو سوال ہے وہ یہ ہے آپ صلی اللہ علیہ وسلم نے میراث کو ورثاء تک پہنچانے کی بہت زیادہ ترغیب دی ہے اور قرآن پاک میں بھی میراث سے متعلق کافی تفصیلی احکامات نازل ہوئے ہیں جو سورہ نساء کے دوسرے رکوع میں بیان ہوئے ہیں ان احکامات پر عمل نہ کرنے والوں کے لیے سخت وعید بیان کیے لیکن آج کل اکثر مسلمان ان احکامات پر عمل کرنے میں غفلت کر رہے ہیں بلکہ اکثر عوام کو اس کا پتہ ہی نہیں ہوتا بس رواج کے مطابق ترک تقسیم لیتے اس بارے میں عوام کو آگاہی دینے کے لیے کیوں کو کس طریقے سے کام کرنا چاہیے یہ واقعی بہت ہی اہم موضوع ہے اور اس میں کئی چیزیں ہیں جس کا تعلق یعنی معاشرت سے بھی ہے معاملات سے بھی ہے اور جیسا کہ کئی بار عرض کیا گیا ہے کہ اس وقت دین غریب ہو گیا ہے یعنی اجنبی ہو گیا ہے اور بہت سارے لوگ جو دیندار کہلائے جاتے ہیں وہ بھی دیندار نہیں ہوتے جیسے بہت سارے لوگ پردہ دار کہلائے جاتے ہیں لیکن وہ پردہ دار نہیں ہوتے ان کا جو پردہ ہوتا ہے رواجی پردہ ہوتا ہے بس وہ جو دور کے لوگ ہوتے ہیں یعنی وہ ان کا تو پردہ ہوتا ہے باقی دیور سے پردہ نہیں ہوتا اس طریقے سے جو جن رشتہ داروں سے پردہ کرنا لازم ہے واجب ہے ان سے پردہ نہیں کیا جاتا تو رواج کی بنیاد پر پردہ دار ہیں لیکن شریعت کے نزدیک تو بلکہ ایک اصطلاح آج کل آئی ہے اور وہ اسی کمزوری کی وجہ سے اصطلاح آئی ہے شرعی پردہ یعنی فلاں عورت شرعی پردہ کرتی ہے کیا تو کہ باقی پردے بھی ہوتے ہیں پردہ تو شریعت میں ہی ہوا ہے ہاں جی تو اس کا مطلب ہے کہ کوئی اور پردہ بھی ہے اگر شرعی پردہ کوئی نہیں کرتا تو کون سے پردہ ہے وہ رواجی پردہ ہے تو اسی طریقے سے یہ معاملات اور معاشرت میں چونکہ بڑا بگاڑ آ چکا ہے تو اکثر جو لوگ دیندار کے لائے جاتے ہیں وہ اس حد تک ہوتے ہیں کہ نماز پڑھتے ہیں روزہ رکھتے ہیں بہت سارے لوگ زکوٰۃ بھی نہیں دیتے نماز پڑھتے ہیں روزہ رکھتے ہیں زکوٰۃ نہیں دیتے ہاں جی تو جو ان پہ ذرا زیادہ دیندار ہوتے ہیں تو زکوٰۃ بھی دیتے ہیں پھر حج نہیں کرتے تو ذرا تھوڑے سے آگے کے جو دیندار ہوتے ہیں وہ حج بھی کر لیتے ہیں تو پھر تو پکے دیندار ہوتے ہیں حاجی صاحب ان کو کہتے ہیں اور اگر کوئی ذکر بھی شروع کر لے تسبیح بھی ہاتھ میں رکھ لیں اور کبھی کبھی نوافل بھی پڑھ لے پھر تو ان کے دامن کے اوپر جو ہے مطلب وہ جس کو کہتے ہیں وہ نماز پڑھنا واجب ہو جاتا ہے مطلب اس کو اتنا زیادہ دیندار سمجھا جاتا ہے حالانکہ ابھی دو بہت اہم شعبے باقی ہیں جن کا تعلق دوسروں کے ساتھ وہ ایک معاملات کا شعبہ اور دوسرا معاشرت کا شعبہ پھر جب بہت زیادہ کچھ دیندار کا مطلب جو ہے نا ہوتا ہے تو اس میں معاملات کی بھی تھوڑی بہت صفائی ہوتی ہے معاشرت کا تو اس سے بھی پیچھے نمبر ہے معاشرت تو اب یہاں پر جو میراث ہے اس کا تعلق معاملے سے بھی ہے اس کا تعلق معاشرت سے بھی ہے معاملے سے اس طرح ہے کہ آپ نے ظاہر مطلب ہے کہ جو حصے ہیں مقرر ہے اللہ تعالیٰ کی طرف سے تو اس کو وہ حصے پہنچانے ہیں اس میں جو ہے نا آپ درمیان میں کچھ نہیں کر سکتے مثلا دیکھیں یہاں پر صورتحال یہ ہے کہ میراث کا جو حق ہوتا ہے یہ جبری حق کہلایا جاتا ہے جبری حق سے مراد یہ ہے کہ اس کو دینا پڑتا ہے وہ مانگے نہ مانگے قرض خواہ تو ایسا ہوتا ہے نا کہ مطلب یہ ہے کہ وہ مانگ لیتا ہے تو اگر کوئی نہیں دیتا کہتے یار یہ قرض نہیں وہ واپس کرتا یہاں پر صورتحال نے مانگنے کا تو تصور نہیں ہے یہاں تو دینا پڑے گا اس لیے جبری حق ہے اور مطلب یہ ہے کہ उसको देना पड़ेगा। एक दफ़ा उसको मालिक बना दो, फिर अगर वो अपनी मर्ज़ी से किसी को वह देना चाहें तो उसकी मर्ज़ी है। आप ये नहीं कह सकते कि पहले से उसको ना दे और कह दे कि आप माफ़ कर दें, नहीं, ये तो सवाल ही नहीं पैदा हो सकता। हाँ जी, तो जबरी हक है तो जबरी हक के तौर पर आपको मतलब जो है ना देना पड़ेगा। तो लोग जो है ना मतलब ये है कि उमूमन चूँकि पैसे के साथ मोहब्बत है और ताकत की बात होती है, माइट इज़ राइट, जंगल का कानून, कि जिसकी ताकत है उसका मामला चलता है। प्रेशराइज करने वाली बातें बाज़ दफ़ा ऐसे प्रेशराइज करते हैं, कुछ ऐसे इस्तेहसाली तरीके से, कभी माँ को इस्तेमाल कर लेते हैं, कभी मतलब किसी और चीज़ को इस्तेमाल कर लेते हैं, उनके साथ मिली भगत करके बाकियों को महरूम कर लेते हैं। उमूमन ये होता रहा है, कब्ज़ा कर लेते हैं, और कब्ज़ा लेना जो है ना आसान बात तो नहीं आजकल की दुनिया में। हाँ जी, उस पर लड़ाई होती है, बाकायदा अमवात होते हैं, लाशें गिरती हैं। हाँ जी, तो ये चीज़ें मतलब ज़ाहिर है वो सिलसिला चलता है। तो ये सारे के सारे जिसको कहते हैं गंदे मुआशरे की बातें, इसको गंदा मुआशरा, जहन्नमी मुआशरा कहते हैं ना, ये जहन्नमी मुआशरा इस तरह होता है। तो ऐसे मुआशरे की सफाई बहुत अहम होती है। तो ये दो चीज़ किस्म के लोगों की ज़िम्मेदारी है, जो सवाल किया गया कि किसकी ज़िम्मेदारी क्या है। दो की ज़िम्मेदारी, एक इलम वाले जो उलमा है, और एक ताकत वाले, जो ताकत वाले हैं, जिसको मसाल हुकूमत के लोग कहते हैं या सियासी लोग कहते हैं। हाँ जी, ये मतलब जो ताकत इस्तेमाल कर सकते हैं और ज़बरदस्ती किसी से हक दिलवा सकते हैं। हाँ जी, अब उलमा जान तो सकते हैं, जानते तो हैं कि मसला क्या है। मसलन पहले हमारे पश्तो इलाके में जरगा वगैरह होता था, तो जरगा में फैसले होते थे और बाकायदा लोग मानते थे। अब आजकल नहीं मानते लोग, जरगा हो जाता है लेकिन वो नहीं मानते। तो पहले वक्तों में ज़बरदस्त किस्म के लोग होते थे, वो अपनी बात मनवाते भी थे और लोग उनकी सुनते भी थे, लोग उनके सामने नहीं आते थे। तो वो जो फैसला कर लेते, वो फैसला अपने मनवाते भी थे, और हुकूमत भी उस वक्त इनका ख्याल रखती थी, जरगे का ख्याल रखती थी कि जरगे में फैसला होता था तो जज कहता कि ठीक है जी, बस आप इस पर दस्तखत करें, आज उसी पर फैसला वो करवा देते थे। तो आजकल जरगे के भी लोग नहीं मानते। तो ऐसी सूरत में मतलब दो तरीके, एक तो आलम जो होता है, उलमा, उनको मसले का पता होता है, वो मसले से ही बताए, और दूसरी बात यह है कि वो जो हक दिलवाने वाले हैं उनमें इतनी ताकत होती है कि ताकत होनी चाहिए कि वो जो है ना वो हक दिलवा सकें। ये दो बातें होती हैं। तो इस वजह से मतलब यह है कि हमें इन्हें इस इन लाइनों पर काम करना पड़ेगा। उलमा को मसले का पता होना चाहिए। अब आजकल कमाल की बात यह है कि चूंकि इस इलम के बारे में पहले से इरशाद फरमाए कि सबसे पहले इस इलम को उठाया जाएगा और इसके बारे में बहुत वाज़ेह तौर पर हदीस शरीफ मौजूद है, वो ये है कि मतलब यह है कि जो इसके बारे में हदीस शरीफ मौजूद है उसको देखकर तो आदमी कहता है कि कोई इसको कैसे नहीं मानेगा। हाँ जी, तो उसमें यह है कि कुरान पाक में तो लिर्रिजाल नसीब मिम्मा तरकल वालिदान वलअक्रबून वलिन्निसा नसीब मिम्मा तरकल वालिदान वलअक्रबून मिम्मा क़ल्ल मिन्हु कसुर नसीब मफ़रूज़ा। तो इसमें तो इसके बारे में तो बाकायदा ये बताया गया कि मर्द औरत सब के लिए जो है ना मतलब यह कि वो हिस्सा है। हाँ, मतलब जो है ना वो जो उनके मतलब वालदेन और अक्रबा मतलब वो छोड़ दे। हाँ जी, और मतलब इनके लिए वो है, तो चाहे वो थोड़ा हो चाहे ज़्यादा हो, एक मुकर्रर ऐसा है, मतलब उनको जो है ना वो देना पड़ेगा। और इसके लिए जो हदीस शरीफ है उसमें यह है कि मतलब बाकायदा ये फरमाया गया है कि इस इलम को हासिल करो, फरमाया कि निसफ उलम है, और ये बुला दिया जाएगा और ये पहली शेय जो मेरी उम्मत से उठाई जाएगी। अब अंदाज़ा कर ले, इस इलम को अगर हासिल किया जाए और उसको सीखा जाए तो इस पर बशारत है कि निसफ उलम है। अब देखो, इलम तो बहुत ज़्यादा होता है लेकिन अल्लाह पाक ने इसको इतना वज़न दिया है कि कोई इस इलम को हासिल कर ले तो वह निसफ इलम करार दिया जाता है। हाँ जी, इस वजह से इसको हासिल करने की बहुत ज़्यादा यानी वो है। तो इस इलम को हासिल करने का जो निज़ाम है, आप सब ने फरमाया कि फ़राइज़ सीखो और सिखलाओ, क्योंकि निसफ इलम में और ये बुला दिया जाएगा और ये पहली चीज़ जो मेरी उम्मत से उठाई जाएगी। اور صحابہ کرام کا تو یہ حال تھا کہ وہ فرماتے تھے کہ جو ہے نا وہ حضرت عبداللہ بن مسعود رضی اللہ عنہ کہ اگر کوئی باہر سے آتا اور ہم ان سے پوچھتے کہ کیا آپ کو فرائض کا علم آتا ہے, تو اگر وہ کہتے کہ نہیں ہے تو ہم کہتے پھر آپ کو کیا فضیلت حاصل ہے, یعنی اس کو فضیلت کا یعنی معیار مطلب وہ سمجھتے تھے. ہاں جی, تو اس وجہ سے اس کو سیکھنے کی بھی کوشش کی جائے کرنی چاہیے, اور یہ ہے کہ اس کو آگے بڑھانے کی بھی کوشش کی, آسان کرنے کی کوشش کرنی چاہیے. تو یہ تو علماء کا کام ہے, مدرسوں کا کام ہے, اور مدرسوں میں یہ کام آدھے طریقے سے ہوتا ہے, آدھے طریقے سے ہوتا ہے, پرانے طریقے سے اس کو سکھایا جاتا ہے. وہ طریقہ اتنا مشکل ہے کہ اکثر لوگ تو ادھر بھی نہیں سیکھ پاتے, بس ادھر ادھر سے پاس کر لیتے صرف. لیکن جو سیکھ بھی لیتے ہیں تو چونکہ وہ باہر جب کوئی آتا ہے تو اتنا جلدی مفتی تو نہیں بنتا, ان کے پاس تو لوگ نہیں مسائل لاتے, تو ہوتے ہوتے بھول جاتے ہیں. چونکہ ماحول میں اس قسم کا ریاضی ہے نہیں, لہٰذا اگر بھول گئے تو پھر کوئی اس کو سکھانے والا نہیں ہوتا, وہ مدرسوں میں جانے کے لیے تیار نہیں ہوتے دوبارہ, لہٰذا اس سے وہ محروم رہتے. تو ایک تو کام یہ ہے کہ اس کو آسان کیا جائے اور اس کو باقاعدہ یعنی صحیح طریقے سے پڑھایا جائے, تو یہ تو علماء کا. لیکن دوسری طرف جو طاقتور لوگ ہیں, سیاسی لوگ ہیں اور میونسپلٹی کے لوگ ہیں, یا مطلب یہ کہ جرگے کے لوگ ہیں, یا حکومت کے مطلب جو عدالتی نظام ہے, اس میں ان کو اس طریقے سے وہ کرنا چاہیے کہ جو فیصلہ ہو وہ جلدی ہو, کیونکہ ظاہر ہے اس کے اندر تو کوئی اور بات تو ہے نہیں. اس میں اصل میں اس کے دو حصے ہوتے ہیں جس کی وجہ سے مسئلہ بعض دفعہ مشکل بن جاتا ہے. ایک اس میں معاملات کا مسئلہ ہوتا ہے, ایک اس میں میراث کا مسئلہ ہوتا ہے. اب مثال کے طور پر ایک شخص فوت ہو گیا اور ایک دکان تھا اس کا, اس دکان کو اب میراث مطلب بن گیا, ترکہ بن گیا, اس کو تقسیم کرنا ہے. اب اس دکان میں کس کے کتنے کتنے حصے تھے پہلے سے, اس کے باپ کے کتنے حصے تھے؟ ہاں جی, پہلے تو اس کا طے کرنا پڑے گا, جب تک وہ طے نہیں ہو تو ترکہ ڈیفائن ہی نہیں ہے. تو یہاں تک مسئلہ معاملات کا, یہاں تک مسئلہ میراث کا نہیں ہے. اس کے بعد پھر میراث کا مسئلہ شروع ہوگا کہ جب ترکہ معلوم ہو جائے کہ اتنا ترکہ ہے تو اس میں فلاں کا اتنا, فلاں کا فلاں کا, ایسا یہ مطلب ہو جائے گا. اب وہ معاملات کا مسئلہ یہاں پر عدالتی نظام میں اتنا مشکل بنا دیا کہ برسوں وہ کیسز چلتے ہیں اور اس کا فیصلہ نہیں ہوتا. 40-40 سال, 45-45 سال جو ہے نا کیسز چلتے ہیں, تاریخوں پہ تاریخیں پڑتی ہیں, اور جو ہے مطلب ہے کہ اس کا فیصلہ نہیں ہوتا. تو میراث کا مسئلہ پھر کیسے حاصل ہو, پھر کیسے حل ہو, وہ تو اس کے بعد نمبر آئے گا. ہاں جی, تو یہاں مطلب یہ مسائل ہے کہ اس کو ہمارے عدالت نظام کو اتنا گنجلک بنایا گیا ہے, ہاں جی, کہ وہ انصاف جو ہے نا حاصل نہیں ہوتا, نتیجتاً بڑے مسائل پیدا ہو جاتے ہیں. میراث کا جو ہے وہ معاملہ ہے, وہ پھر اس پہ جتنے قابض لوگ ہوتے ہیں بس پھر وہی چلاتے ہیں جب تک فیصلہ نہیں ہوتا, پھر تو قبضہ گروپ کا معاملہ ہوتا ہے. اور اس میں ایک اور بھی بات ہوتی ہے, اللہ معاف فرمائے, قبضہ گروپ باقاعدہ موجود ہوتا ہے. وہ اسے ہوتے, وہ یہ ہوتا ہے کہ وہ یوں کرتے ہیں کہ ان کو پہلے سے پتہ ہوتا ہے کہ فلاں کا کتنا ایسا ہے, یعنی قبضہ گروپ کو پتہ ہوتا ہے, بے شک اس کو پتہ ہو یا نہ ہو لیکن قبضہ گروپ کو پتہ ہوتا ہے. وہ ان کے ساتھ مل لیتے کہ دیکھو آپ کو مل تو نہیں رہا, تو چلو جی ہمیں اتنے کا دے دو, وہ اس کا 10 پیسے 5 پیسے, چلو اس پہ جو وہ کہتے ہیں اچھا چلو کچھ تو مل رہا ہے نا, وہ ان کو دیتے. وہ قبضہ گروپ والے اسٹرانگ لوگ ہوتے ہیں, وہ ان سے زبردستی لے لیتے ہیں, ان سے قبضہ چھڑا دیتے ہیں, لہذا ان کا کام ہو جاتا ہے. اور جو صحیح لوگوں تک پہنچنا ہوتا ہے مطلب جو ہے نا وہ نہیں پہنچتا. تو اس قسم کی جو باتیں ہوتی ہیں یہ اللہ تعالیٰ کے عذاب کو دعوت دینے والی بات ہے, اور اس میں جو بڑی سخت وعیدیں آئی ہوئی ہیں وہ وعیدیں بہت ہی خطرناک ہیں. لہذا ہمیں اللہ تعالیٰ توفیق عطا فرمائے کہ ہم اس سے اپنے آپ کو بچائیں. ہاں جی, اور صحیح بات یہ ہے کہ اس پر علماء کرام کو باقاعدہ ممبر پہ بیٹھ کے جمعہ میں اور مختلف مواقع پہ بات کرنی چاہیے. ایک دفعہ مری گئے تھے, مری میں ہمارے ایک میراث کو پڑھانے کا نظام پر کوئی میٹنگ تھی, تو وہاں پر ایک بارکو کے ایک مفتی صاحب بھی آئے ہوئے تھے جس کا مدرسہ بھی تھا. تو اس واپسی میں جب ہم آ رہے تھے تو اس نے کہا کہ میں بارکو تک آپ کو پہنچا دوں گا, پھر اس کے آگے پھر آپ اپنا نظام کر لیں. میں نے کہا ٹھیک. تو بارکو تک میں ان کے ساتھ آ رہا تھا تو راستے میں بات چیت بھی ہو رہی تھی, तो मुझे कहते हैं कि शबीर साहब आप बहुत अच्छा काम कर रहे हैं, लेकिन लेकिन लोग मीरास देने के लिए तैयार नहीं है, तो इससे कोई फ़ायदा नहीं है। मैंने कहा अगर बवजूह मैं आपसे इख्तलाफ करता हूँ। हाँ जी, तो उन्होंने कहा कैसे? मैंने कहा आप माशाल्लाह एक दीनी इदारे के सरबराह हैं और मैं एक दुनियादार इदारे का मुलाजिम हूँ। तो क्या आपने इतना अरसा मेंबर पे बैठकर जुम्मा में या ऐसे मौके पे या कब्र पे कभी मीरास का मसला बताया? हाँ जी, कहते नहीं। मैंने कहा लोगों को फिर कैसे पता चला कि ये चीज़ हाँ में ज़रूरी है? जब आप अपनी ड्यूटी नहीं करेंगे तो लोगों को तो पता नहीं चलेगा, लिहाजा आप अपनी ड्यूटी पूरी कर लें और मैं आपको अपना बताता हूँ कि मैं उस दिन इन दुनियादार इदारे में मैंने 15-15 मिनट रोज़ाने के हिसाब से 15 दिन में उस वक़्त अपने दफ्तर वालों को ही सिखाया और लोगों ने मुझसे मैं यानी अपने मीरास तकसीम करवाया। तो इसका मतलब है कुछ लोग ऐसे हैं जो मीरास तकसीम करना चाहते हैं लेकिन उनके लिए आसानी मुहैया करनी चाहिए, तो लोगों ने खुद मुझसे अपने मसले मुझे हल करवाए। तो इसका मतलब है कि लोग तो चाहते हैं लेकिन इसका मतलब कि रुकावट कहीं और है। तो खैर फिर उसके बाद वो बात ख़त्म हो गई। तो इसका मतलब है कि इसके लिए हमें इस इल्म को आसान करना चाहिए, नंबर एक, लोगों को बताना चाहिए इसके बारे में, और तीसरी बात है कि ताकतवर लोगों को ताकत के ज़रिए से आले हक को हक दिलवाने का इंतज़ाम होना चाहिए। यही उसका हल है, वरना अल्लाह न करे न करे अगर इसकी वजह से कोई अज़ाब आता है तो इसके लिए लोगों ने अपने आप को मुस्तहक बनाया हुआ है। अल्लाह ताला हम सब की हिफाज़त फरमाए। वो आखिर दावन अलहमदिल्ला रब्बिल आलमीन, अल्लाहुम्मा रब्बना आतिना फ़िद दुनिया हसना व फिल आखिरति हसना व क़िना अज़ाबन्नार। रब्बना ला तुज़िग़ क़ुलूबना बाद इज़ हदैतना व हब लना मिन लदुनका रहमतन इन्नका अंतल वहाब। या हय्यू या क़य्यूम बिरहमतिका नस्तगीस, अस्लिह लना शानना कुल्ला व ला तकलना इला अन्फुसिना तरफतैन। सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून, सलामुन अल मुरसलीन, वल हमदुलिल्लाहि रब्बिल आलमीन।